नमस्कार
नमस्कार
नमस्कार सबैमा,
यहाँलाई स्वागत छ श्रमिक सञ्जालको अर्को एउटा लाइभमा। हामीहरू आइसकेका छौँ आज पनि श्रमिक सञ्जालको लाइभ, हरेक बुधबार बेलुका यति नै बेला हामीहरू आउने गर्छौँ। यति नै बेला भन्नाले तपाईँको देशमा कति बजेको छ त्यही हिसाबले आफै हिसाब लगाउनु होला। यसको 5-10 मिनट यताउता हुनसक्छ। हामी विभिन्न देशहरूबाट विभिन्न देशहरूको लागि विभिन्न देशका अपडेटहरूका साथमा आउने गर्छौँ, विशेष गरी मध्य पूर्व र मलेसिया, हाम्रो जुन मेन अथवा हाम्रा साथीहरू जहाँ आउनुहुन्छ जसले हामीलाई हेर्नुहुन्छ। मलेसियामा त धेरै नै राति नै भइसक्यो, त्यही भएर केही कम मात्रै साथीहरू हुनुहुन्छ होला, अरू साथीहरू सुतिसक्नु भयो होला। मध्य पूर्वमा अथवा मध्य पूर्व भन्नाले जहाँ हामीले चिन्छौँ, मतलब युएई, कतार, कुवेत, साउदी अरेबिया लगायतका देशहरूमा जहाँ जहाँ तपाईँहरू हुनुहुन्छ कमेन्टमा लेख्दै गर्नु होला कहाँबाट तपाईँ हुनुहुन्छ। र हामी आज पनि केही भएका अपडेटहरू छन् भने हामी हेर्छौँ, साथीहरूसँग सोध्छौँ र साथै तपाईँहरूको कमेन्ट सधैँ जस्तै आज पनि लिनेछौँ। र सुरुमै के भन्न चाहन्छौँ भने जब साथीहरू आउनुहुन्छ कहिलेकाहीँ हामीले कमेन्ट पढ्न भ्याउँदैनौँ। किन भ्याउँदैनौँ भने हाम्रो समय कम हुन्छ, हामी 45 मिनट म्याक्सिमम् भनेका हुन्छौँ, 30-45 मिनटको आसपासमा हामीले कार्यक्रम सक्छौँ। यही कार्यक्रमभित्र तपाईँको क्वेसन भ्याइएन भने तपाईँलाई गुनासो हुनसक्छ, त्यसैले सुरुमा गर्नुभएका साथीहरूका क्वेसनलाई सुरुदेखि हामीले लिँदै जाने गर्छौँ। क्वेसन मात्रै नभएर तपाईँका विचार हुनसक्छन्, तपाईँका कमेन्ट हुनसक्छन्, तपाईँका हौसलाका कुरा हुनसक्छन्, तपाईँले श्रमिक सञ्जालको यो लाइभबाट केही बुझ्नुभएका जान्नुभएका कुराहरू पनि हुनसक्छन्, तपाईँलाई हेल्प पुगेका कुरा हुनसक्छन्, हुनसक्छ तपाईँ कुनै समस्यामा हुनुहुन्छ, तपाईँका केही गुनासाहरू छन् ती पनि हुनसक्छन्। हामी एकअर्कामा आफ्ना कुराहरू सेयर गर्दै अगाडि बढ्ने नै छौँ। सुरुमा चाहिँ सुषमा म्याडम युएबाट केही जानकारीहरू दिनुहुन्छ कि, सुनौ के छ म्याडम हालखबर।
हस्, नमस्कार सबैजना श्रमिक सञ्जालको लाइभमा जोडिनु भएको साथीहरूमा, साथै आरपी सर र महेश्वर सरलाई पनि। युएको अपडेटहरू बताउनु पर्दा, भर्खरै युएमा युएको नेसनल डेको होलिडे रहेको थियो 3 दिन, केही साथीहरूको 1 दिन भयो होला, केही साथीहरूको 2 दिन, तर यहाँ चाहिँ पब्लिक होलिडे भनेर 3 दिन बिदा रहेको थियो। भर्खरै सकिएर अब हिजोबाट यहाँ सम्पूर्ण कार्यालयहरू अफिसहरू चाहिँ सुचारू भइसकेका छन्। हजुरको कहिले कहिले बिदा रहेको थियो होला, कति साथीहरूको त बिदा पनि भएन होला, झन् बिजी हुनुभयो होला, हजुरहरूले चाहिँ यसो कमेन्टमा यसो लेखेर सेयर गर्न सक्नुहुनेछ। साथै युएमा मौसम परिवर्तन भइरहेको छ, चिसो मौसम भइरहेको छ बेलुकी पख, र स्वास्थ्यमा पनि एकदमै धेरैजना चाहिँ रुगा खोकी लागेर हस्पिटलमा पनि धेरैजना क्लिनिकहरूमा चेकअपमा गइरहनु भएको, सिक्लेबमा बसिरहनु भएको साथीहरूलाई देखिरहेको हुँदाखेरि आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला भन्न चाहन्छु। अरू त्यति धेरै अपडेटहरू छैनन् सर, यहाँ केही अपडेटहरू आयो भने सेयर गर्दै जानेछु। साथै नेपाल एम्बेसीमा पासपोर्ट रिन्युअल भएर साथीहरूको नेम लिस्ट आइसकेको हुँदा यदि तपाईँहरूले चाहिँ पासपोर्ट रिन्युअलको लागि दिनुभएको छ भने पनि सम्पर्क गर्न सक्नुहुनेछ। कति साथीहरूले चाहिँ मलाई पर्सनल रूपमा पनि विभिन्न इमिरेट्सहरूमा घुम्ती शिविर हुने के कस्तो योजनाहरू छ होला नेपाल एम्बेसीबाट भनेर पनि साथीहरूले सोधिरहनु भएको छ, तर अहिलेसम्म चाहिँ नेपाल एम्बेसीबाट घुम्ती शिविरको लागि भनेर कुनै पनि अनाउन्स भएको छैन। यदि भयो भने हामी सम्पर्कमा रहनु भएको साथीहरूलाई जानकारी पनि गराउनेछौँ भन्न चाहन्छु। हस्, थ्याङ्क यू आरपी सर।
हस् त, थ्याङ्क यू, तपाईँलाई धेरै धेरै धन्यवाद छ। महेश सरसँग हामी उहाँका जानकारीहरू बुझ्नेछौँ, के छ कसो छ। महेश सर, के छ हालखबर, सन्चै हुनुहुन्छ?
हजुर नमस्ते। श्रमिक सञ्जालको यो 372 श्रमिक भलाकुसारी हेरेर बस्नुभएका सम्पूर्ण साथीहरूलाई पुनः एकपटक स्वागत छ। हामी आज पनि आइसकेका छौँ, हरेक बुधबार ठिक यसै समयमा हामीहरू श्रमिक सञ्जालको यो फेसबुक लाइभमा जोडिने गर्छौँ। अलिकति ब्याकग्राउन्ड जोडौँ है सर, आज धेरै हामी पहिलेदेखि र किन सुरु गरेका थियौँ भनेर। हामीहरूले 2020 मार्च जब कोरोना महामारी बिस्तारै हामी बसेका मुलुकहरूमा फैलिँदै थियो, विश्वव्यापी रूपमै फैलिँदै थियो, त्यस बेलादेखि चाहिँ तपाईँ साथीहरूको लागि भनेर चाहिँ काम लाग्ने जानकारीहरू चाहिँ हामीले दिनुपर्छ। धेरै साथीहरूलाई चाहिँ धेरै किसिमका सूचनाहरूबाटको अभावमा चाहिँ धेरै समस्याहरू भोगिराख्नु भएको छ भन्ने लागेर चाहिँ हामीले तपाईँहरू यो फेसबुक लाइभको सुरुवात गरेका थियौँ। र आजसम्म पहिला त हामी नियमित नै आउने गर्थ्यौँ, त्यसपछि चाहिँ अहिले घटाएर सातामा एक दिन तपाईँहरूमा आज आउने गर्छौँ। यस्तै काम लाग्ने जानकारीहरू सूचनाहरू केही भएछ भने दिउँ भनेर। त्यस्तो अपडेटहरू त खासै केही पनि छैनन्, अघि नै सुषमा म्यामले भनिसक्नुभयो, तपाईँहरूले नेपाल आफू बसेको देशको नेपाली दूतावासको फेसबुक पेजहरू चाहिँ फलो गर्ने गर्नुहोला। त्यहाँ चाहिँ दूतावासले काम लाग्ने सूचनाहरू जानकारीहरू प्रदान गर्दै आइरहेको हुन्छ र हामीले पनि गर्छौँ। हामीले हामीसँग प्राप्त भएका सूचना स्रोतहरूलाई चाहिँ खोजेर हामीहरू पनि हाम्रो पेजमा चाहिँ पोस्ट गर्ने गर्छौँ। तपाईँहरूले हाम्रो पेजहरू पनि फलो गर्न सक्नुहुनेछ, धेरै साथीहरूले त गर्नुभएको छ। यो फेसबुक लाइभ चाहिँ अरू धेरैजना साथीहरू समक्ष चाहिँ पुगोस् भन्ने लाग्छ भने तपाईँहरूले चाहिँ जो जो साथीहरूले हेर्दै हुनुहुन्छ सबैजना साथीहरूले एक एक सेयर चाहिँ गरिदिनु भयो भने अझ धेरैजना साथीहरू समक्ष चाहिँ हाम्रो यो फेसबुक लाइभ पुग्ने थियो। तपाईँहरूको श्रमको म्याप के छ चेक गर्नुहोला, सामाजिक सुरक्षा कोषमा आबद्ध हुने तरिकाहरूको बारेमा जान्न मन लागेको छ, बुझ्न मन लागेको छ भने हामीलाई लेखी पनि पठाउनु होला, साथै श्रमिक सञ्जालकै फेसबुक पेजमा गएर भिडियोमा गएर चाहिँ हेर्नुभयो भने त्यहाँ पनि हामीले पोस्ट गरेका छौँ, युट्युबतिर पनि सामाजिक सुरक्षा कोषको बारेमा जानकारी पाउन सक्नुहुनेछ। श्रम गर्दाका फाइदाहरूको बारेमा पनि तपाईँहरू धेरैजनालाई थाहा नै होला, तपाईँहरू बिरामी हुनुभयो उपचार खर्च लागेको छ भने तपाईँहरूले चाहिँ त्यस्ता बिलहरू भरपाईहरू चाहिँ वैदेशिक रोजगार बोर्डलाई चाहिँ जानकारी उपलब्ध गराइदिनु भयो भने उहाँहरूले चाहिँ हामीले श्रम गरेर गएका छौँ त्यो भएको हुनाले चाहिँ श्रम गरेर जानेहरूको हकमा चाहिँ उपचार लाग्दा गर्दाखेरि लागेको खर्चको भरपाई चाहिँ बोर्डले गर्ने गर्छ। अर्को पनि एउटा जानकारी दिइहालौँ, वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग भएका अथवा मृत्यु भएका कामदारका आश्रित परिवार छोराछोरीहरूको लागि अध्ययनको लागि भनेर सहज होस् भनेर चाहिँ छात्रवृत्ति प्रदान गर्ने गर्छ। तपाईँहरूका चिनजानका कोही त्यस्ता साथीहरू आफन्तजनहरू पनि वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको अथवा अङ्गभङ्ग भएर चाहिँ को हुनुहुन्छ भने चाहिँ उहाँहरूलाई पनि यो छात्र उहाँहरूको परिवारको लागि भनेर चाहिँ छात्रवृत्ति योजनामा चाहिँ सहभागिता जनाउनको लागि भनेर जानकारी गराइदिनु होला। अर्को पनि मैले यो चाहिँ हामी कार्यरत यो मलेसिया र हामी कार्यरत यो मध्यपूर्वका देश बाहेक अलि अर्को एउटा जानकारी पनि मैले गराइहालेँ। अहिले रसिया र युक्रेनको युद्ध एकदमै चलिरहेको विगत लामो समयदेखि तपाईँ हामीलाई थाहा नै छ। अहिले रसिया पठाउने भनेर चाहिँ विभिन्न गिरोहरू सक्रिय भइराखेका छन् रसियन आर्मीमा चाहिँ पठाउनको लागि भनेर। रसियन आर्मीमा जाँदै गर्दाखेरि चाहिँ त्यहाँ विभिन्न प्रलोभन देखाइने गर्दो रहेछ, जस्तो त्यहीँको चाहिँ आवासीय कार्डहरू पाउन सकिने, आवासीय भिजाहरू पाउन सकिने, अनि कमाइ पनि प्रशस्त मात्रामा हुने लगायतका प्रलोभन देखाएर चाहिँ अवैध रूपमा रसिया पठाउने गिरोहहरू सक्रिय रहेको र केही दिन अगाडि मात्रै चाहिँ 12 चाहिँ यस्ता गिरोहहरूलाई नेपाल प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धानको लागि चाहिँ राखी अनुसन्धान सुरु गरिराखेको छ। यस्तो प्रलोभनमा चाहिँ तपाईँहरू नफस्नु होला, किनभने त्यहाँ धेरैजना नेपालीहरूको मृत्यु पनि भइसकेको छ, कति चाहिँ नेपालीहरू युक्रेनको चाहिँ युक्रेनी सेनाको चाहिँ कब्जामा पनि परेको भनेर खबरहरू आइरहेको छ। हिजो मात्रै पनि काभ्रेका एकजना युवक चाहिँ रसियन के अरे युक्रेनी सेनाको चाहिँ कब्जामा रहेको भनेर एउटा भिडियो सार्वजनिक भएको छ। त्यो भएको हुनाले चाहिँ कसैले प्रलोभन पारेर स्टुडेन्ट भिसामा चाहिँ लैजाने, स्टुडेन्ट भिजा निस्किन्छ सजिलै त्यहाँको कलेजमा पढ्न पाइन्छ भनेर चाहिँ लैजाने, अनि त्यसपछि चाहिँ दलालहरूले त पैसा गरेपछि चाहिँ उता कलेजलाई फी नतिर्दिने र उहाँ पुगिसकेपछि अब के गर्ने, अब ल आर्मीमा जाने हो भने चाहिँ यति कमाइ हुन्छ यताउति भनेर चाहिँ त्यहाँ अर्को दलालहरूले चाहिँ आर्मीमा लगमा चाहिँ काम भनेर लगाइराख्ने लगायतका कुराहरू चाहिँ बाहिरिएका छन्। त्यो भएको हुनाले तपाईँलाई रुका चिनजानका कोही साथीहरू हुनुहुन्छ भने पनि त्यस्ता ती साथीहरूलाई चाहिँ सजग गराइदिनु होला, कृपया यस्तो उसमा आश्वासनमा चाहिँ नफस्नु होला भनेर चाहिँ जानकारी दिनु होला, किनभने त्यहाँ एकदमै युद्ध भइराखेको छ, युद्धग्रस्त क्षेत्रमा गएर चाहिँ लडाइँ लड्न जानु भनेको चाहिँ अब त्यो जानी जानी आफ्नै खुट्टामा बन्चरो हान्नु हो। कतिपय कुराहरू चाहिँ सूचनाको अभाव, सही सूचनाको अभावका कारण पनि फसिने गरिन्छ, त्यस्तो प्रलोभनमा चाहिँ नफस्नु होला भनेर जानकारी गराउन चाहे। यति नै छ आरपी सर, अरू केही आयो भने फेरि जोड्दै जाउँला।
हस् सर, थ्याङ्क यू सो मच। अब हामी कमेन्ट लिनतर्फ लागौँ। ओके म्याडम, एकैछिन, कमेन्ट लिनभन्दा पहिला एउटा सानो जानकारी सूचना पनि दिउँ। यदि कोही साथीहरू हुनुहुन्छ भने महेशहरूलाई पनि थाहा छ होला यो जानकारी चाहिँ, यो वैदेशिक रोजगारीसँग सम्बन्धित एउटा निबन्ध प्रतियोगिता हुँदो रहेछ। यो निबन्धको नाम सुरक्षित वैदेशिक रोजगार भन्ने, यदि हाम्रा साथीहरू हुनुहुन्छ, तपाईँहरूका बच्चाहरू अथवा गाउँका भाइ बहिनीहरू, आफ्नो गाउँठाउँका टोलका कोही हुनुहुन्छ अहिले नेपालमा 10-9 कक्षादेखि 12 कक्षाको बिचमा पढ्दै हुनुहुन्छ भने 18 डिसेम्बर 18 अर्थात् आप्रवासी कामदार दिवसको रूपमा मनाइन्छ। त्यसको लागि चाहिँ वैदेशिक रोजगार बोर्डले एउटा निबन्ध प्रतियोगिता गरेको रहेछ, जहाँनिर विजेतालाई 50,000 रुपियाँ दिइने रहेछ। यदि कोही हुनुहुन्छ भने वैदेशिक रोजगार बोर्डको वेबसाइटमा पनि त्यसको सूचना छ। यो चाहिँ सुरक्षित वैदेशिक रोजगारसँग सम्बन्धित निबन्ध, अर्थात् त्यो शीर्षकमा निबन्ध लेखेर, निबन्ध लगभग 1,000 शब्दको हुनुपर्ने भनेर भनिएको छ। यहाँनिर तपाईँहरूले कोही हुनुहुन्छ भने उहाँलाई जानकारी दिन सक्नुहुन्छ, सायद कसैलाई यो फाइदा पुगोस् होइन। कति हाम्रा विदेशमा बस्ने साथीहरूलाई उहाँलाई आफूलाई आइडिया छ कसरी चाहिँ वैदेशिक रोजगार सुरक्षित हुनसक्छ भनेर, उहाँले आफ्नो बच्चाहरूलाई त्यो कुरा सिकाइदिनु भयो भने उहाँहरूको पनि, उहाँहरूले एक त त्यसमा अवेर हुनुहुन्छ, त्यो निबन्ध लेख्ने बाहनामा एउटा नयाँ कुरा सिक्नु पनि हुन्छ, जान्नु पनि हुन्छ भने, अर्को कुरा भोलि उहाँहरू सहभागी हुँदाखेरि उहाँहरू आफूमा इन्करेजमेन्ट पनि मिल्ने र जित्नुभयो भने त 50,000 पाउने पनि भइहाल्यो। हुन्छ ल, कमेन्ट सुरु गरौँ।
थ्याङ्क यू सो मच आरपी सर, एकदमै राम्रो जानकारी गराउनु भएकोमा। हामीले आफ्नो साथीभाइ, यसो चिनजान भएको साथीभाइ, आफन्त छोराछोरीहरू हुनुहुन्छ भने जानकारी गरौँ। उहाँहरूको एउटा क्रिएटिभिटी पनि हो यो भनेको।
तर मङ्सिर 25 मात्रै समय छ सबमिट गर्नुपर्ने, त्यही भएर त्यो अलिक छिटो गर्नुपर्ने छ।
अनि सर, यसमा चाहिँ वैदेशिक रोजगारीमा रहनु भएको छोराछोरी मात्रै हो कि जो भाइ बहिनीहरूले पनि गर्न
सक्नुभयो? 9 कक्षादेखि 12 कक्षाको भित्रको बच्चाले पाउनु भयो भन्न खोजेको। हाम्रो चाहिँ अब हाम्रै बच्चाहरू हुन सक्नुहुन्छ नि त, 9 देखि 12 बस्ने अहिले हाम्रो जो साथीले हेरिरहनु भएको छ, उहाँले आफ्नो बच्चालाई चाहिँ भन्न सक्नुहुन्छ, यस्तो निवेदन लेखेर एउटा प्रतियोगितामा भाग लिने मौका रहेछ, तिमी पनि लिय भनेर उहाँहरूले भन्न सक्नुहुन्छ। मलाई जहाँसम्म लाग्छ धेरै साथीहरूले त्यो गर्नु पनि हुनेछ। अनि अब बच्चालाई आफूले सिकाउनु पनि सक्नुहुन्छ नि त, जस्तै वैदेशिक रोजगारीमा जाँदाखेरि यो जस्तै सिम्पल हामी भनिदिई नै हेलौँ, जस्तै जाँदाखेरि पहिला कुन देश जाने हो भनेर सल्लाह अथवा रिसर्च गर्ने, त्यसपछि रिसर्च गरिसकेपछि पासपोर्ट बनाउने होइन, यसरी यसरी गयो भने सुरक्षित हुन्छ भनेर भन्दाखेरि नर्मल्ली त्यो देशको नियम कानुनको बारेमा आफूले अध्ययन गर्ने, कुन कम्पनीमा जाँदैछु त्यो कम्पनी कस्तो छ भनेर थाहा पाउने, त्यसको बारेमा अध्ययन गर्ने, त्यसपछि नेपालमा वैधानिक तरिकाले जानको लागि पहिला के अरे मेन पावरको थ्रुबाट जानलाई मेन पावरको लट नम्बरहरू हेर्ने होइन, यी सबै चिजहरू जुन प्रोसेस छ, यो प्रोसेसको कतिपय साथीहरू त हाम्रो विदेश जानु पहिले कार्यक्रममा आउनुहुन्छ, हाम्रो विदेश जानु पहिले जुन कार्यक्रम छ त्यसमा हामीले प्रोसेसको बारेमा पनि सिकाइरहेको हुन्छौँ, धेरै साथीहरूलाई अटोमेटिक थाहा पनि छ उहाँहरू आफू कसरी जानुभयो सुरक्षित तरिकाले। यही चिजलाई अलिकति मिलाएर बच्चाहरूले लेखिदिनु भयो भने त मलाई जहाँसम्म लाग्छ त्यो त एकदम पर्फेक्ट हुन्छ र होइन। अनि जो हाम्रो साथी अहिले हामीले भनिरहेछौँ, हाम्रो साथीले सुन्नु भएको छ र उहाँले आफ्नो बच्चालाई भन्नुभयो र उहाँको बच्चाले 50,000 जित्नुभयो भन्ने हामीले यही कमेन्टमा हेर्न पाइयोस् भोलिका दिनमा भन्ने हाम्रो अपेक्षा छ।
हस् थ्याङ्क यू आरपी सर, हजुरले भनिरहँदाखेरि मलाई ठ्याक्कै आफ्नो एउटा बाल्यकालको सेयर गर्न मन लागिहाल्यो होइन। यसरी निबन्ध प्रतियोगिता भन्दा म पनि प्राइमरी लेभलमा पढ्दा चाहिँ वक्तित्व कला प्रतियोगिता हाजिर जवाफहरूमा एकदमै भाग लिन्थेँ र सो समयमा नै म 10 वर्षको थिएँ। त्यसमा चाहिँ मैले जिल्ला स्तरीय वक्तित्व कला प्रतियोगितामा भाग लिँदाखेरि चाहिँ प्रथम भएको थिएँ सुनसरी जिल्लाबाट होइन। अनि त्यसमा चाहिँ मलाई पुरस्कार स्वरूप 1,000 र एउटा डिक्सनेरी उपहार दिएको थियो। अझै पनि मसँग प्रमाण पत्रहरू पनि छन्, एकदमै त्यो विगत याद आयो कि हजुरले अहिले भनिरहँदाखेरि, र हाम्रा भाइ बहिनीहरूलाई पनि यसरी सहभागी हुनुहोला भन्न चाहन्छु। थ्याङ्क यू आरपी सर, अब हामी कमेन्टतर्फ अघि बढौँ।
अनि हाम्रो एकदम स्पष्ट कुरा के पनि छ भने, जस्तै यो हाम्रो लाइभ हेर्ने भाइ बहिनीहरू नर्मल्ली हुनुहुन्न, किनभने यो उहाँको एज ग्रुपलाई हुँदो पनि होइन, उहाँलाई इन्ट्रेस्ट पनि हुँदैन, त्यसैले उहाँहरूको प्यारेन्ट्सहरूले हेर्नुहुन्छ अथवा उहाँहरूको दाजुभाइहरू, दाईहरूले, अङ्कलहरूले, या उहाँको बाबा मम्मी अन्टी काकी माइजू सानीमा अब जो हेर्नुहुन्छ उहाँहरूले चाहिँ आफ्नो जो हुनुहुन्छ उहाँलाई भनिदिनु होला, जो 9 कक्षादेखि 12 कक्षासम्म अहिले पढ्दै हुनुहुन्छ। अब चाहिँ कमेन्ट सुरु नै गरौँ है।
राज सिंहजीले नमस्कार सरेन म्याडम भन्नुभएको छ, नमस्ते। विष्णुजीले हेलो भन्नुभएको छ। बाबुराम घिमिरेजीले नमस्कार सबैलाई भन्नुभएको छ। विष्णुजीले हेलो मिस भन्नुभएको छ हजुर। जीसी लक्ष्मणजीले म लक्ष्मण जीसी, म गत नोभेम्बर 22 तारिकमा एसएसएफ भरेर आएँ तर मलाई अर्को महिना भर्नुपर्ने, कसरी भर्ने भन्नुभएको छ।
यसको लागि चाहिँ हामीले युट्युबमा भिडियोहरू बनाएका छौँ, तपाईँले एसएसएफको पेमेन्ट कसरी तिर्ने अथवा हाउ टु पे एसएसएफ पेमेन्ट अब्रोड यस्तै लेख्नुभयो भने आइ नै हाल्छ। त्यहाँनिर मैले बनाएको भिडियो पनि छ, मेरो फोटो देख्नु भने पनि थाहा हुन्छ, एकदम क्लियर रूपमा बताइएको छ। अब होइन भने सर्टकटमा अब यहाँ त्यहाँ चाहिँ देखाएर स्क्रिन देखाएरै बताइएको छ, यहाँ चाहिँ सर्टकटमा भन्दाखेरि चाहिँ तपाईँ कसरी तिर्न सक्नुहुन्छ भने एसएसएफको वेबसाइटमा जान सक्नुहुन्छ, त्यहाँनिर उनीहरूको सफ्टवेयर छ, योगदानकर्ता पोर्टल भन्ने छ, त्यसमा क्लिक गरिसकेपछि तपाईँले आफ्नो युजर आइडी र पासवर्ड हाल्नुपर्ने हुन्छ। तपाईँको जुन एसएसआइडी छ, जुन तपाईँले श्रम गर्दाखेरि पाउनु भएको छ, त्यो एसएसआइडी एउटा एसएसआइडी हुन्छ, युजर आइडी नै त्यही हुन्छ, पासवर्ड चाहिँ तपाईँले अहिले बिर्सिसक्नु भएको छ, अथवा छैन त्यसलाई तपाईँले रिसेट गर्नुहुन्छ। रिसेट गर्नको लागि पासवर्ड रिसेट गर्नको लागि तपाईँको जुन श्रम गर्दाखेरि जुन इमेल एड्रेस तपाईँले राख्नुभएको हुन्छ त्यो इमेल एड्रेस एसएसएफमा पनि जोडिया हुन्छ, त्यसैले तपाईँको एसएसएफ रिसेट गरेको पासवर्ड तपाईँको आउँछ एसएसएफवाला जुन इमेल श्रमवाला जुन इमेल छ त्यसमा तपाईँको पासवर्ड रिसिभ भएर आउँछ। अब तपाईँले नयाँ पासवर्ड पाउनुहुन्छ, अब नयाँ पासवर्डको साथमा तपाईँले इन्ट्री गर्नुहुन्छ होइन, भनेर एसएसएफ आइडी हाल्नुहुन्छ, तपाईँको एसएसएफ आइडी हाल्नुहुन्छ, त्यसपछि तपाईँको युजर आइडी सेम एसएसएफ आइडी नै हुन्छ, त्यसपछि तपाईँले नयाँ पाउनुभएको पासवर्ड हाल्नुहुन्छ या पासवर्ड फेरि रिसेट गर्ने हुन्छ त्यहाँ गर्नुहुन्छ तपाईँले। अब भित्र गइसकेपछि केही गर्नु पर्दैन, त्यहाँ कलेक्सन भन्ने अप्सन छ, त्यहाँ कलेक्सन भन्ने ठाउँमा तपाईँ क्लिक गर्नुहुन्छ। क्लिक गरिसकेपछि त्यहाँनिर तपाईँसँग सबमिसन आइडी पहिलेदेखि छ कि ट्राई गर्नु होला है, पछि गर्दा हुन्छ, अलि याद गर्नु, छैन भने यो अहिले हामी ठ्याक्क 15 मिनटको भिडियोमा छौँ, पछि यो 14 मिनटदेखि हेरेर फेरि ट्राई गर्न सक्नुहुन्छ जो साथीले भर्खर हेर्दै हुनुहुन्छ। अनि जहाँनिर जो कलेक्सन भन्ने छ त्यहाँ क्लिक गरेपछि तपाईँको एसएसएफ आइडी भन्नाले सबमिसन आइडी छ पहिले पुरानो कि छैन भन्छ, तपाईँसँग हुँदैन, तपाईँले नयाँ चाहन्छु भने चाहिँ यस क्लिक गरेपछि तपाईँलाई नयाँ आइडी आउँछ, एउटा सबमिसन नम्बर आउँछ, त्यसलाई टिपेर राख्नु होला, त्यसपछि तपाईँ भित्र छिर्नु होला। भित्र छिरेपछि अब कति महिनाको तिर्ने भनेर तपाईँलाई सोध्छ, त्यहाँ तपाईँले कति महिनाको तिर्ने त्यो चुज गर्नुहोस्। चुज गरेपछि सेभ गरिदिनुहोस्, सेभ गर्नुहोस् र सबमिट पनि गर्नुहोस्। सबमिट गरिसकेपछि अब अनि ई सेवा खल्ती आइएमई पे, यहाँनिर तपाईँ जानुभयो भने एसएसएफको पेमेन्ट गर्ने अप्सन हुन्छ त्यहाँ। त्यहाँ तपाईँले जुन अहिले पाउनु भएको थियो सबमिसन आइडी जुन मैले लेखेर राख्नुहोस् भनेको थिएँ, त्यो सबमिसन आइडी त्यो र तपाईँको एसएसएफ आइडी त्यो दुइटा हालिसकेपछि अब तपाईँले पेमेन्ट गर्ने कति पैसा तपाईँको सिस्टममा उता थियो कति महिनाको थियो ठ्याक्क त्यति नै यता देखाउँछ। अब तपाईँले पेमेन्ट गर्नुहुन्छ, सक्यो काम, त्यति हो। मैले यहाँ भन्दाखेरि लामो सुनियो र झन्झटिलो पनि सुनियो, यो नम्बर निकाला उता नम्बर निकाला यता लेख ऊ गर त्यो गर त्यो गर जस्तो सुनियो, तर तपाईँ एकचोटि गरेपछि त्यो झन्झट कहिले मान्नुहुन्न। त्यसैले सुरुमा गर्नको लागि झन्झट नमान्नुहोस्, अप्ठ्यारो नमानिकन गर्नुहोस्, त्यो हुन्छ पक्कै पनि। अहिले हामी कुराकानी गर्दैथ्यौँ, हाम्रो साथीहरूले यहाँ एउटा मेसेज पठाउनु भएको थियो योवाला मेसेजको बारेमा, अब हामी अरू मेसेज अरू अगाडि बढ्छौँ।
कृष्ण पाण्डेजीले दुबईको भिजिट भिसा बन्द छ र सर म्याडम जानकारी पाउन है त भन्नुभएको
छैन,
हजुर घुम्न आउन लाग्नु भएको कि कामको लागि, यसै सन्दर्भमा अलिकति केही कुराहरू जोड्न पनि मन लाग्यो मलाई होइन। यदि भिजिट भिसामा कामको लागि आउन लाग्नु भएको हो भने चाहिँ वर्षक भिजिट भिसामा कामको लागि नआउनु होला भन्न चाहन्छु। अहिले केही महिना अगाडि 2-3 महिना अगाडि धेरैजना साथीहरू भिजिट भिसामा आएर एकदमै समस्यामा परिरहनु भएको छ, धेरैवटा केसहरू हामीमा आएका पनि छन्। त्यस कारणले गर्दाखेरि चाहिँ वर्षक आफ्नो जागिर सेक्युर नभइकन भिजिट भिसामा नआउनु होला, किनकि अब उताबाट आउँदा हामीले थोरै पैसा लिएर आएको हुन्छौँ र यहाँ आइसकेपछि त्यो पैसा पनि सकिँदै जान्छ। आफ्नो भिसा एक्सपायर भएपछि फेरि भिजा एक्सटेन्ड गर्नको लागि चाहिँ फेरि हामीसँग पैसा हुँदैन, अनि दुःख सुख गरेर भिजा एक्सटेन्ड त गर्छौँ, फेरि खाना बस्नको लागि समस्या हुन्छ। त्यो सँगसँगै एकदमै मानसिक तनावहरू बढ्न थाल्छ, आफ्नो यता मानसिक तनाव हुन्छ, उता नेपालमा परिवारको मानसिक तनाव, उताबाट पनि नेपालबाट धेरै खर्च गरेर आइएको हुन्छ होइन। त्यस कारणले गर्दा एउटा सुनिश्चित तरिकाले चाहिँ श्रम गरेर वैदेशिक रोजगारीमा आउनु होला। अब अझै ट्रेन नै जस्तो चलेकोले भिजिट भिसामा जाने काम पाइहालिन्छ भनेर धेरैजना साथीहरू आएर समस्यामा पर्नुभएको, उहाँहरूको दुःखहरू एकदमै देखेको कारणले गर्दा म चाहिँ भर्सक साथीहरूलाई भिजिट भिसामा नआउनु हुनको लागि एकदमै अनुरोध गर्दछु।
काम गर्नको लागि र घुम्नकै लागि हो भने चाहिँ बन्द छैन त्यति,
हजुर घुम्न त मजाले आउन पाइयो घुमेर फिर्नलाई त। अहिले घुम्नको लागि त एकदमै राम्रो मौसम पनि हो यो मिडल इस्टमा, 2-3 महिना एकदमै चिसो रहन्छ घुम्नको लागि। यहाँ तिम्रो माया भनेर लेख्नुभएको छ, सबैजनालाई नमस्ते भन्नुभएको छ उहाँले। शङ्कर प्रसाद बसेलजीले नमस्कार म्याडम सरहरूमा अनि सम्पूर्ण श्रमिक साथीहरूमा, म युएदेखि भन्नुभएको छ। नन्दरामजीले नमस्कार म्याडम सरहरूलाई, म अल टाउन सार्जाबाट भन्नुभएको छ। शिवजी गेवालीजीले युएबाट नेपाल छुट्टी आउँदा ओरिजिनल आइडी नभएको खण्डमा युए पास वा आइडी फोटोकपी देखाउँदा आउन दिन्छ कि नै भन्नुभएको छ। प्राय जसो चाहिँ इमिग्रेसनमा चाहिँ इमिरेट्स आइडी चाहिँ मागिन्छ होइन। अब हजुरको यदि आएको छैन भने चाहिँ अब के कारणले आएको छैन भनेर खुलाएर जानकारी गराउनु होला, न त प्राय इमिग्रेसनमा चाहिँ इमिरेट्स आइडी मागिन्छ नै। अर्जुन भुजेलजीले एक वर्षको सम्झौतामा बाँचे 9,00,000, 5,00,000, 3,00,000 तलब हुन्छ रे, रातो पासपोर्ट नै पाइन्छ भन्ने सुनेको थिएँ। एक महिनामै तयार गरेर युक्रेनको जमिनमा पठाइहाल्ने रहेछ, बाँच्ने सम्भावना 1% मात्र हुन्छ रे। सबैभन्दा अगाडि नेपालीलाई हिँडाउने रहेछ, रुसमा चाहिँ कोही नेपाली नजानु होला है। तालिम गर्दा पहिलो हस्ताक्षर लिने रहेछ, ड्युटीमा जाने बेला दोस्रो हस्ताक्षर गर्नुपर्ने रहेछ। यदि भर्ती हुन मन छैन भने पहिले हस्ताक्षरबाट छोड्नुपर्ने रहेछ, तर दोस्रो हस्ताक्षर गरिसकेपछि म जोइन हुन सेनामा भनेर भन्न नपाइने रहेछ भन्नुभएको छ उहाँले।
एकदम
थ्याङ्क यू
धेरै 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 धन्यवाद छ तपाईँलाई कमेन्टको लागि। उहाँले अहिले हामीले रुसको युक्रेन युक्रेनको कुराकानी गर्दै थियौँ, 1% मात्रै बाँच्ने सम्भावना हुन्छ अरे भनेर भन्नुभएको छ उहाँले। अब योभन्दा बढी हामीले के नै भनौँ, उहाँले सल्लाह दिइ नै सक्नुभयो।
मनोज बिन्दासजीले नमस्ते भन्नुभएको छ। भिटामिन की गोलीजी नमस्ते, आराम कुशल हुनुहुन्छ होला, के छ बहरानतिरको हालखबर, यसो बहरानका अपडेटहरू छन् भने सेयर गर्दै गर्नुहोला। शङ्करजीले नमस्ते भन्नुभएको छ। मिनजिसीजीले नमस्ते सबैजनालाई भन्नुभएको छ। मिनजिसीजी धेरै दिनपछि आउनुभयो लाइभमा, बिजी हुनुहुन्छ जस्तो छ, के छ रुएसतिरको हालखबर? हजुर एकदम टाढा हुनुहुन्छ उहाँ, अलरुएसमा हुनुहुन्छ। सुमन श्रेष्ठजीले सबैलाई नमस्कार, म अजमानबाट भन्नुभएको छ। प्रेम पुञ्जीले दर्शन सबैजनालाई भन्नुभएको छ। मनोज बिन्दासजीले वैदेशिक रोजगारमा आएर जम्मा रेमिटेन्स अकाउन्ट खोल्न टोटल कति हुनुपर्छ सर, के जानकारी छ भने भनिदिनुहोस् न, के लेख्नुभयो भने पाएन, विशेष गरेर सेयरको लागि हो भन्नुभएको छ।
सेयर भर्नको लागि चाहिँ तपाईँको पैसा, खाता खोल्नलाई चाहिँ पैसा चाहिँदैन, 1 रुपियाँ नभए पनि खाता चाहिँ खुल्छ। खाता 1 रुपियाँ नभए पनि खुल्यो भने पनि खाता खुलेको खाता त के गर्ने हो र, त्यो 0 पैसा मात्रै भयो। तर तपाईँले सेयर भर्नको लागि चाहिँ 50,000 रुपियाँ डिपोजिट गर्नुपर्ने हुन्छ, तपाईँको पैसा हो राख्नुपर्ने हुन्छ, पछिल्लो 6 महिनाभित्र पठाउनु भएको हुनुपर्छ भन्ने हुन्छ। यसको मतलब तपाईँले आज भरेर आज अकाउन्ट खोल्नु भयो, भोलि 50,000 पठाउनु भयो, पर्सिमा आइपिओ भर्नु भयो, गर्नु पनि पाउनुहुन्छ। त्यसैले 50,000 रुपियाँ चाहिँ वैदेशिक विदेशबाट पठाउनु पर्यो, त्यो त्यसरी चाहिँ बुझौँ।
सञ्जय शर्माजीले नमस्कार सबैजनालाई, हजुरलाई एउटा कुरा थाहा छ भने म दुबईमा कम्पनीमा चेन्ज गरेर बिदामा आएको, श्रमको लागि नयाँ कम्पनीको एग्रिमेन्ट चाहिन्छ कि भन्नुभएको छ।
एकदमै 100% चाहिन्छ सर, त्यसमा त कुनै डाउटै छैन, किनभने तपाईँसँग जुन फेमिसको जुन वेबसाइट हुन्छ त्यहाँनिर पुरानो कम्पनीको डकुमेन्ट हुन्छ अथवा पुरानो कम्पनीको एग्रिमेन्ट हुन्छ। तपाईँ नयाँ कम्पनी चेन्ज गरिसकेपछि अब युएईमा त हुने नै भयो यमो एचआरीसँग, तर तपाईँलाई नेपाल यमो एचआरी अथवा यमो लेबर जुन अफिस हुन्छ नेपालमा त छैन त्यो, त्यही भएर अब नेपालमा चाहिँ तपाईँ हामीले आफैले लिएर आएर अपडेट गराउने हो खास चाहिँ। त्यसैले नेपाल त्यो 100% चाहिन्छ, त्यसमा चाहिँ मैले अलिक कारण पनि भने त्यो चाहिन्छ है सर। हस्
सुरज कर्णेलजीले नमस्कार सबैमा भन्नुभएको छ। नमस्ते सुरजजी, आराम हुनुहुन्छ होला। प्रेम पुञ्जीले सबैमा मिठो सम्झना हजुर भन्नुभएको छ, हाम्रो पनि सम्झना छ। लोकेन्द्रजीले हेलो दिदी आरपी सर भन्नुभएको छ, हजुर नमस्ते। ग्रिजेशजीले नमस्ते सर म्याडम भन्नुभएको छ। बलचन्दजीले फुल भन्नुभएको छ, के को फुल भन्नुभएको होला। सृजनजीले नमस्ते सबैमा भन्नुभएको छ। धीरेन्द्र ओलीजीले हाई भन्नुभएको छ। प्रेम खनालजीले नमस्ते म दुबईदेखि भन्नुभएको छ। तिम्रो माया भनेर सर म्याम, म मलेसिया सेक्रेटरीको लागि एप्लाई गरेको, 4 महिना भयो, नाम नै आइसकेको छ तर टिकटको लागि गाह्रो भएको छ, के होला, हाम्रो काम हुन्छ कि हुँदैन होला भन्नुभएको छ। महेश्वर सर हजुरको म्युट छ।
टिकटको लागि भनेर चाहिँ कस्तो के भन्न खोज्नुभयो?
भिजाको लागि होला, 4 महिना भयो, काम सकिसक्यो, नाम नै आइसकेको छ भनेको भिजाहरू आइसक्यो होला। त्यसो भने तपाईँको भिजा आएपछि त टिकट आउने हो होइन, सेक्युरिटीको लागि भन्न खोज्नु होला उहाँले, त्यो मलेसिया जानको लागि तयार हुनुहुन्छ होला होइन, तयारी त्यो भएर जहाँसम्म मलाई लाग्यो।
बलचन्दजीले नमस्ते भन्नुभएको छ। धीरेन्द्र ओलीजीले हेलो म्याम, मलेसियाबाट 3 महिनामा रिटर्न भएको, फेरि जान मिल्छ कि मिल्दैन? म्याम पासपोर्टमा रातो अक्षरमा भिजा कम्प्लिट फर लेखिया छ, के हुन्छ भन्नुभएको छ।
यो मलेसियाको त थाहै भएन यो त, मलाई त 3 महिनामा फर्किनु भएको छ, के हुन्छ होला,
रातो अक्षरमा भिजा कम्प्लिट फर लेखिया छ भन्नुभएको छ।
यो चाहिँ हामी योभन्दा अलिकति यो त्यो चेकै गर्नुपर्छ होला मलाई जहाँसम्म लाग्छ, उनीहरूको इमिग्रेसनको सिस्टममा तपाईँको के छ भनेर होइन। अनि हाम्रो अर्को एकजना साथी हुनुहुन्थ्यो जुन हामीलाई अहिले म्यासेज गर्नुभएको थियो, यो उहाँ साथी तिम्रो माया हजुरलाई चाहिँ कम्पनीलाई थाहा हुने कुरा हुन्छ है, स्पेसल्ली किनभने टिकट भयो कि भएन भनेर हजुरको त्यो भयो। अनि अर्को साथी जुन हाम्रो अहिले कहाँ को हुनुहुन्थ्यो अरे, उहाँ मलेसियाको हुनुहुन्थ्यो नि, यहाँ कता गएछ म्यासेज
हजुर सर, यहाँ अहिले अहिले पठाउने साथी
हजुर यो उहाँ हुनुहुन्छ होइन, उहाँको चाहिँ ठ्याक्कै अब ठ्याक्कै भन्न सकिएन, यही नै हुन्छ भनेर।
पुरुषोत्तम पुन्जीले नमस्कार, म मलेसियाबाट, कम्पनीले रुमको 50 काट्छ र पानीको पनि अब 2024 20 काट्ने छ, को हो कसलाई भने हो, गाह्रो छ भन्नुभएछ, कसलाई भन्ने होला भन्नुभएछ, कसलाई कम्प्लेन गर्ने होला भन्न खोज्नु भएको छ उहाँले।
अब यो कन्डिसन चाहिँ सबभन्दा पहिलो कन्डिसन त म तपाईँको ठाउँमा भए भए पहिला त कम्पनीसँगै कुरा गर्थेँ मैले, किन त्यस्तो गरिरहेको छ होइन, यो हाम्रो आफ्नो अधिकारको कुरा हो, हामीलाई यति दिइरहेको थियो यति दिनुपर्छ एउटा भन्ने हुन्छ नि त, जस्तै खान आफ्नो होला बस्न कम्पनीको होला, त्यो हिसाबले चाहिँ तपाईँ अहिले कुराकानी गर्न सक्नुहुन्छ। अब तपाईँको अफर लेटर अथवा कन्ट्र्याक्ट लेटर भनौँ त्यसमा के छ, होइन भने एमबिसीको पनि सहायता लिनुपर्छ भने यसरी एमबिसीसँग सल्लाह लिनु होला, त्यो गर्दाखेरि ठिक हुन्छ होला। र सबभन्दा बेस्ट भनेको त कम्पनीमै कुराकानी गर्नु, सबैजना मिलेर कम्पनीमा कुराकानी गर्नु, जति पनि साथीहरू हुनुहुन्छ सँगै बस्नुहुन्छ, एकजनाको मात्रै समस्या भएन नि त, कम्पनीलाई कन्भिन्स गराउने या त भन्ने त्यो गर्न सक, त्यो गर्दा नै बेस्ट हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। अब त्योभन्दा अरू एमबेसी यो यो लगायतका अरू चिजहरू पनि भयो भने चाहिँ अन्य केही उपायहरू पनि हुन्छन्, हाम्रा मलेसियामा केही साथीहरू हुनुहुन्छ, हामी तपाईँसँग पछि तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ, हामी तपाईँलाई सल्लाह आदान प्रदान गर्न सक्छौँ।
हजुर, उहाँले भन्नुभयो जस्तै जस्तै युएमा पनि सेक्युरिटी कम्पनीमा धेरैजना नेपाली साथीहरूलाई जस्तो समस्या आएको छ भनेर हामीलाई सेयर गर्नुभएको थियो, उहाँहरू पनि 3 वर्षको कन्ट्र्याक्ट रहेछ, 3 वर्षसम्म चाहिँ फुड अलाउन्स अकोमोडेसन सबै गरेर स्यालेरी पनि 3000+ स्यालेरीहरू सबै, अनि कन्ट्र्याक्ट बमोजिम नै सबै गरिएको, तर 3 वर्ष कम्प्लिट भइसकेपछि चाहिँ न्यू कन्ट्र्याक्टमा लेखिएको तर कन्ट्र्याक्ट बमोजिमको चाहिँ नदिएर फुड अलाउन्स चाहिँ काटिएको छ, बस्ने भए बस्न त जा भनेर भनिरहेको छ, के गर्ने होला, नेपाल गएर पनि गाह्रो छ, किन यस्तो गरेको होला, पहिले त्यही कन्ट्र्याक्टमा हामीलाई यति दिएको थियो, अहिले चाहिँ यस्तो समस्या आयो भनेर पनि यहाँ पनि त्यस्ता समस्याहरू आइरहेको साथीले सेयर गर्नुहुन्छ। त्यसको लागि चाहिँ अब कम्पनीमा एकपल्ट मजाले कुराकानी गर्नु होला, भएन भने अब कसरी अघि बढ्न सकिन्छ।
त्यही त यस्तो यस्तो चिजहरूमा चाहिँ कतिपय कम्पनीहरूले त्यो हामी माथि अलिकति गलत फाइदा उठाउन खोज्ने कि, त्यस्तो गर्दाखेरि चाहिँ एक त कम्पनीसँग कुराकानी गर्ने भयो, अर्को कुरा एमबिसीहरूसँग हुन्छ, युएमा त तपाईँको एमओएचआरी पनि छ, त्यहाँ पनि
रिसेन्टली हाम्रो अहिले हामीलाई केही साथीहरूले सेयर पनि गर्नुभएको थियो समस्या होइन, उहाँहरू चाहिँ भिजिट भिसामा आउनुभएको 10-12 जना साथीहरू पहिले भिजिटमा आउनु भएको रहेछ, अनि भिजिटमा आएर काम त पाउनुभयो, कन्स्ट्रक्सन साइडमा काम पाउनुभएछ, 2 वर्ष काम गर्नुभयो, उहाँहरूले कन्ट्र्याक्टमा ल्याए बमोजिमको काम पनि भएन, 2 वर्षपछि चाहिँ अहिले 8-9 महिनादेखि चाहिँ उहाँहरूको भिसा पनि एक्सपायर भइसकेको छ, आइडी कार्ड छैन, उहाँहरूलाई समस्या छ, स्यालेरीहरू टाइममा दिएको छैन, खानालाई समस्या छ, बस्न मात्रै दिएको छ, अनि अब उहाँहरूको चाहिँ लगभग 10 महिनादेखि चाहिँ फाइन आएको छ, फाइनको कारणले गर्दा कम्पनीले पनि उहाँहरूलाई जान दिएको छैन, अब एमनेस्टी खुल्यो भने चाहिँ अब फाइन मिना भएपछि मात्रै पठाउँछु भन्ने कुराहरू गरेको छ, हामी के गर्ने होला, एकदम अप्ठ्यारोमा पर्यो भनेर पनि कति साथीहरूले यहाँ समस्याहरू सुनाइरहनु भएको छ, कति कम्पनीका यस्ता समस्याहरू छन्, कति कन्स्ट्रक्सनका साइटहरू चाहिँ बन्द भएका कारण होइन कम्पनी आफै डुबेका कारण पनि हाम्रो श्रमिक साथीहरू समस्यामा परिरहनु भएको अवस्था छ यहाँ पनि।
र एकदमै यी कुराहरू भएर यी कुराहरू गर्दै गर्दाखेरि चाहिँ यी समस्याहरू हुन्, पक्कै पनि समस्याको समाधान हुनुपर्छ, बिस्तारै हुन्छन् पनि, हामीसँग भएका आइडिया पक्कै हामी सेयर गर्छौँ र कहीँ कतै सकिन्छ भने रिफर गरेर साथीहरूलाई सहयोग पनि गर्दै आएका छौँ र गर्छौँ पनि, तर अलिकति हामीले प्रिभेन्सन भन्छ नि त्यो समस्या हुनुभन्दा पहिले जोगिनको लागि चाहिँ के गर्न सक्छौँ भन्ने एउटा इम्पोर्टेन्ट चिज चाहिँ तपाईँ हामीले सधैँ सोचिराख्नुपर्ने कुरा हो। र यस्ता कम्पनीहरू म कुनै कम्पनी विदेश जानुभन्दा पहिला अथवा विदेशमा काम चेन्ज गर्दैछु भने जस्तै 2-4, 1-2 सयको लोमा अलि नयाँ कम्पनी छ, भर्खर आएको कम्पनी छ भने कम्पनीको बारेमा थाहा नपाइकन वेट इस्टाब्लिस्डवाला कम्पनी, अलिकति लामो समयदेखि भइरहेको कम्पनी, त्यस्तो कम्पनीमा चट्ट छुट्टको कम्पनीमा जाने, अथवा विदेश जाँदाखेरि त्यही भने जस्तो भिजिटमै जाने, अथवा जस्तो कम्पनीमा पनि विदेश जान पाए हुन्थ्यो भन्ने हिसाबले जाने, यस्तो चाहिँ गर्नु हुँदैन। यस्तो गर्दाखेरि कस्तो हुन्छ भने भोलि त्यो कम्पनी हुनसक्ला, ठिकै होला, कम्पनी राम्रै होला, त्यसले अत्याचार पनि नगर्ला, टाइममा स्यालेरी पनि देला, तर कहिलेसम्म भन्दा जहिलेसम्म त्यो कम्पनी आफै छ, जुन दिन कम्पनी जान्छ सकिन्छ डुब्छ त्यो दिन त त्यसले हामीलाई पनि डुबाएरै छोड्छ, जान त सक्यो अब उसले आठडाइन्छ भनेपछि हामी के गर्न सक्दैनौँ, त्यो भएर यस्तो यस्तो चिजहरूमा चाहिँ वैदेशिक रोजगारीमा जाँदाखेरि ध्यान दिनुपर्ने अर्को एउटा एकदम इम्पोर्टेन्ट कुरा हो। हुन्छ, अब हामीहरू कमेन्टहरू लिँदै जाउँ।
एसके बिन्दासजीले, हेलो सर, मेरो पासपोर्ट मेन पावरमा छ, दिइरह छैन, कसरी लिन सकिन्छ होला? मैले एउटा कम्पनीमा एप्लाई गरेको थिएँ, फेरि पैसा पनि सधैँ मागिरहन्छ, एडभान्स भन्नुभएको छ, चाँडै मागिरहन्छ भन्नुभएको छ।
अब यो त एउटा कुरा चाहिँ उहाँहरूलाई भनेपछि उहाँले नेपालमा हुनुहुन्छ, एकदमै राम्रो आइडिया चाहिँ हामी के दिन सक्छौँ भने, हजुर हाम्रो 28 डिसेम्बरमा एउटा कार्यक्रम हुँदैछ विदेश जानु पहिले, त्यसमा सहभागी हुनुभयो भने यस्ता चिजहरूबाट समाधान अथवा यस्तो चिजहरूबाट बच्ने अथवा यस्ता चिजहरू किन हुन्छन्, अब यो सिचुएसनमा तपाईँ के गर्नुहुन्छ लगायतका चिजहरू चाहिँ सबै तपाईँले त्यहाँनिर चाहिँ जान्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ। हामी चाहिँ आजको लागि हामीसँग कमेन्टहरू हुँदाहुँदै पनि धेरै लिन सकिँदैन कि जस्तो लाग्यो, अर्को एउटा हाम्रो सानो कार्यक्रम पनि छ भन्ने यहाँ जानकारी आयो
सर। एउटा कमेन्ट चाहिँ मैले यहाँ एक सरस्वता महताराजीको एउटा कमेन्ट लिउँ न है, उहाँले आफ्नो हस्बेन्डको यहाँ अलिकति समस्या सेयर गर्नुभएको रहेछ।
महोत्तरा कति कहाँनिर हुनुहुन्छ?
8-5 देखाएको छ कि म साइडबाट पढ्न नि सक्छु?
हुन्छ, पढ्दै गर्नुहोस्, म खोज्दै
हस् सर, फेरि उहाँको पक्नुहोस् है। सरस्वता महतराजीले लेख्नुभएको छ, नमस्ते म्याम सर, मेरो श्रीमान दुबईमा हुनुहुन्छ, सर काम गर्न सक्नु भएन, गएको 4 मन्थ भयो, के गर्न हुन्छ होला, 2 वर्षको भिसा लागिसक्यो भन्नुभएको छ। भिसा लागिसकेपछि चाहिँ उहाँले काम गर्न सक्नु भएन छ।
यो कन्डिसनमा के होला होला, तपाईँ भन्नु के गर्नु ठिक हुन्छ त?
अब त्यही त, फेरि अब कम्पनीले भिसा लगाइसकेर अब कम्पनीको पनि पैसा गएको हुन्छ भिसा लगाउँदाखेरि, होइन, कन्ट्याक्ट गरिसकेको हुन्छ। अब कस्तो अवस्थामा उहाँले काम गर्न सक्नु भएन भने रिजन हुनु पर्यो, कि त अब उहाँलाई स्वास्थ्यमा अलिकति समस्या आयो, काम गर्नै कठिनाइ भयो भने त त्यस्तो अवस्थामा आफूले मेडिकल रिपोर्टहरू देखाएर मैले यसरी काम गर्न नसकेको अवस्था भनेर खुलाउनु पर्यो, होइन, नत्र अब काम गर्न अब कस्तो पनि हुन्छ हामीलाई भन्दाखेरि, अब नेपालमा अब आफ्नो इन्भाइरोमेन्टमा बसिराखेको, या त हजुर फरक प्रकृतिको काम गर्नुहुन्थ्यो, यहाँ आइसकेपछि फरक प्रकृतिको काममा पर्नु भएकोले गर्दा त्यो काममा कठिनाइ भएर काम गर्न गाह्रो भएको कि, होइन, कस्तो छ? अब बाहिर आइसकेपछि अलिकति स्ट्रगल त छँदैछ, जता पनि काम गर्न अलिकति कठिनै छ, तर तपाईँलाई अलिकति अब जुन आफ्नो कन्ट्राक्ट बमोजिम आउनु भएको थियो र कन्ट्राक्ट बमोजिमको काम नपरेर गाह्रो भएको कि कस्तो होला त, पछि हजुरले अलिकति सिचुएसनलाई खुलाउनु भयो भने चाहिँ हामीले केही आइडियाहरू पनि दिन सकिन्छ।
अब लास्टको कन्डिसन छ, सुशारले भन्नुभएको एउटा एउटा काममा भनेर आउनु भएको थियो, काम चेन्ज भयो भनेदेखि चाहिँ त्यसमा फेरि काम गर्दिन भन्न पाइयो, मजाले बोकाइदा उहाँ एकदम चुपचाप लगाएर फर्किन सक्नुहुन्छ, जहाँ जुन मेम्बरबाट जानुभयो जसरी जानुभयो त्यो सबैको हिसाबले उहाँ आरामले फर्किन सक्ने कन्डिसन हुन्छ, कुनै चार्ज गर्ने यताउता यस्तो भन्ने हुँदैन त्यसमा, किनभने उहाँलाई एउटा काम भनेर अर्को काम लाग्यो त्यस्तो गर्नु पाइँदैन, होइन। तर अब होइन, जुन काममा भनेर जानुभयो अब हेल्थको कन्डिसन हो भने त अब त्यो फेरि आपसी समझदारीको कुरा भयो, कामै गर्न नसके हेल्थै खराब भयो त त्यो त अब होइन, त्यो भएर कम्पनी सबभन्दा बेस्ट होला यो अवस्थामा, कम्पनीसँग सल्लाह गरेर के गर्न सकिन्छ त्यो गर्दा ठिक हुन्छ होला मेरो विचारमा चाहिँ। हामीसँग आज धेरै कमेन्टहरू थिए तर कमेन्टहरू धेरै लिन पाइएन, एउटा अन्तिममा यो कमेन्ट लिइहालौँ। उहाँको क्वेसन चाहिँ खासमा मैले हामीले उहाँलाई विदेश जानु पहिलेमा पनि आउनुहोस् एकचोटि भनेर उहाँलाई नै भन्यौँ होला, यो चाहिँ एडभान्स दिने भन्ने कुनै यस्तो सिस्टमै हुँदैन, हेर्नुहोस् नर्मल्ली एडभान्स दिने भन्ने नै हुँदैन, र पासपोर्ट मेन पावरले राख्न पनि पाउँदैन, पासपोर्ट तपाईँसँगै राख्नुपर्ने हुन्छ, पासपोर्ट त इभन कसैले पनि राख्नै पाउँदैन, त्यो तपाईँको आफ्नो प्रपर्टी हो, भिजा लाउने पर्पजको लागि केही दिनको लागि कसैलाई दिन सकिने सम्भावना छ, किनभने पासपोर्टमा भिजा लाउने ठाउँमा होइन भने पासपोर्ट तपाईँको डकुमेन्ट हो, तपाईँले राख्ने हुन्छ, कसैलाई दिने भन्ने हुँदैन। र एडभान्सको कुराकानी गर्नुहुन्छ भने एडभान्स त्यो मेडिकल गरेपछि दिने, यो गरेपछि दिने, ऊ गरेपछि दिने भन्ने हुँदैन, अब वैदेशिक रोजगारमा जानलाई त फिने नतिर्ने भन्ने हुन्छ, अब तिर्नै पर्दा तिर्दैखेरि पनि अब हाम्रो सल्लाह भन्दा नि त्यो भनेको कहिले भन्दा सबै भएर रेडी भइसकेपछि, अब भिजा सिजा हातमा परिसकेपछि टक्क भन्ने एउटा त्यो 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 सिस्टम हो खासमा नर्मल्ली, होइन। त्यसैले अब हामी अझै यहाँ अलिक टाइम पनि लाग्छ भन्न पनि धेरै कुराहरू छन्, त्यसैले त्यो प्रोग्राममा आउनुभयो भने तपाईँलाई सहज हुन्छ, काठमाडौँमा हुन्छ त्यो प्रोग्राम, 4-5 घन्टाको कार्यक्रम हुन्छ, तपाईँ जस्तै अरू साथीहरू पनि हुनुहुन्छ, तपाईँले धेरै कुरा बुझ्नुहुन्छ त्यहाँ, ए हो र त यस्तो हुँदो रहेछ भन्ने तपाईँलाई लाग्छ, त्यसैले त्यहाँ आउनु होला। आजको लागि हामी सकौँ होला कार्यक्रमको, धेरै कमेन्टहरू थिए लिन नपाएकोमा माफी चाहन्छौँ, अर्को हप्ता साथीहरू अलि सुरुदेखि नै कमेन्टहरू गरिदिनु भयो भने हामीले सुरुदेखि नै तपाईँका कमेन्टहरू पढ्नेछौँ, होइन भने सुरुमा नमस्ते हेलो हाई नै पढिराख्छौँ, किनभने कमेन्ट आयो हुँदैन नि त धेरै, अनि त्यही भयो नि समय
सबिनजीले एउटा क्वेसन सोध्नु भएको रहेछ, म उहाँको एन्सर दिइहाल्छु। मलेसियाबाट भन्नुभएको छ उहाँले, मेरो चाहिँ पासपोर्टको डेट 6 महिनाभन्दा कम्ती छ, मेरो पासपोर्ट रिन्युअलको लागि निवेदन दिन सक्छु सक्दिनँ होला भन्नुभएको छ। 6 महिना कम्ती हुँदाखेरि 1 वर्षभन्दा कम्ती भयो भने नै पाइन्छ, मलेसियाको हकमा पनि त्यही छैन सर?
एकदम एकदम दिइहाल्नुहोस् बरु,
हजुर
दिइहाल्नुहोस्। फेरि टाइम चाहियो होला,
6 महिनाभन्दा कम्ती हुने बित्तिकै त हजुरलाई फेरि ट्राभल गर्नलाई नै गाह्रो हुन्छ, हामीलाई
चाहिँ भिजा बनाउनलाई गाह्रो हुन्छ, भिजा लाउनलाई। हस् है, आजलाई सम्म होला
पनि 6 महिनाभन्दा कम्ती छ भने त हामीलाई ट्राभल गर्न गाह्रो छ नि त, 6 महिना भ्यालिडिटी हुनु पर्यो नि त पासपोर्टको,
न्यूनतम त्यति भन्ने हुन्छ। हुन्छ, यो तिनजेल हामीलाई हेरेर साथ दिनुभयो त्यसको लागि तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद।
ल, मधुसूदनजीको आज कमेन्ट देखायौँ हामीले, लाखौँ
कमेन्ट देखायौँ, उहाँको कमेन्ट साथीहरूलाई पढ्न आग्रह पनि गऱ्यौँ र यति भन्दै आजको लागि उहाँको कमेन्ट देखाउँदै देखाउँदै अन्तिममा
हस्त
हुन्छ।
हस्त, नमस्ते,
शुभरात्रि, फेरि भेटौँ।